रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
नमस्कार कार्यक्रम हाम्रो जोडीबाट दीपा कोइरालाको कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि करिब 45 मिनटसम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा यो कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाएका क्रममा आएका उता चढाव तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्छौँ र दाम्पत्य जीवनलाई कसरी सुमधुर बनाउन सकिन्छ र जीवन भोगाएका क्रममा आइपर्ने समस्याहरूलाई कसरी समाधान गर्नुपर्छ भन्ने बारेमा विभिन्न जोडीका अनुभव साटासाट गर्छौँ। यस्तै आफ्नो जीवन भोगाएको अनुभव साट्न आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ विजयनगर 6 सुर्खेत निवासी उपहार फेन्सीका सञ्चालक रामप्रसाद आरपी पाण्डे र उहाँका धर्मपत्नी कृष्णा पाण्डे।
त्यति बेला म दैलेख बजारमा हाम्रो बिजनेसको सिलसिलामा एउटा पसल गरेर बसिरहेको थियौँ। त्यही क्रममा यिनीसँग भेट भयो। त्यस पछाडि म उनको घरमा गएँ अनि बिहेको प्रस्ताव राख्न। त्यस पछाडि
देख्नु भएको थियो? पहिला पनि
देखेको थिएँ।
देख्नु भएको थियो? हजुर। चिनजान दुईजना बिचमा बोलीचाली त्यस्तो थियो?
चिनजान थिएन, तर देखादेख चाहिँ बोलचाल थिएन, देखादेख चाहिँ हुन्थ्यो,
कुराकानी पनि भएन।
एक्कासी
तपाईँले देखेर उहाँलाई राम्रो लाग्यो अनि परिवार पत्ता लगाएर जानुभयो?
परिवार पत्ता लगाउन त्यस्तो गाह्रो थिएन, जस्ट उनको दाईको पसल पनि त्यहाँ नजिकै थियो। हामी उनीसँग मात्रै परिचय थिएन, दाईसँग त पहिलेदेखि परिचय थियो। अनि उनी दाईको पसलमा गएको अवसरमा मैले उनलाई देखेँ। त्यसपछि मलाई मन पऱ्यो, एक नजरमै मन पऱ्यो। त्यसपछि म कुरा अगाडि बढाइहालेँ, मैले दाईसँग गएर कुरा राखिहालेँ।
कति समयसम्म भयो नि बिचमा? कति समय देख्नुभयो? तुरन्तै त जानु भएन होला?
एक वर्ष
पछि जानुभयो पसल गर्नुहुन्थ्यो त्यति बेला। अनि गएर कुरा गर्दा सिधै दाईसँग मलाई तपाईँको बहिनी मन पर्यो भनेर?
दाईसँग पनि पहिला साथी जस्तो थियो हाम्रो
सम्बन्ध,
त्यो कुरा गर्न खासै त्यस्तो अप्ठ्यारो लागेन। साथीसँग कुरा गर्न त खासै अप्ठ्यारो लाग्दैन नि। त्यही क्रममा कुरा राखेँ। कुरा राखेपछि उहाँले घरमै आउनुहोस्, घरमा आएपछि डिसिजन गरौँला भन्ने कुरा गर्नुभयो। त्यसपछि घरमा गयो।
यो घरमा एक्लै कि परिवारमा गएर भन्नुभयो? बुवा आमा कोहीलाई?
म एक्लै गएँ,
एक्लै
दाजुसँगै कुरा गरेँ उसको। अनि ल ठिकै छ, बहिनीसँग कुरा गर्नु, बहिनीसँग मन पऱ्यो भनेपछि अब तपाईँहरूको कुरा मिल्यो भनेपछि ठिकै छ भन्ने कुरा गर्नुभयो। त्यस पछाडि ल उनलाई पनि मन परेछ होला के अरे। त्यसपछि हामी एकअर्कामा मन मिलेपछि ल जाउँ न त भन्दा नि हामी
सोध्ने बेला दाइले सोध्नुभयो कि उहाँले सोध्नुभयो हजुरलाई?
मलाई दाइले सोध्नुभयो
कस्तो लाग्छ भनेर।
के अरे अब यस्तो पाण्डेले यस्तो पाण्डे सरले यस्तो यस्तो कुरा गर्नुभएको छ, के गर्ने हो भनेर भन्नुभयो के अरे। अनि मैले अब के गर्ने, हजुरहरू मभन्दा अगाडि गार्जेन हजुर हुनुहुन्छ, हजुरहरूले जे भन्नुहुन्छ मैले त्यही गर्छु भनेर भनेको। त्यसपछि सबैजना मिलेर अब त्यति बेला घरमा आएर माग्ने स्थिति पनि थिएन, मेरो कान्छो दाजु बित्नु भएको थियो, 45 दिन पुगेको थिएन। अनि त्यतिखेर नै सबैजनाले अब छिमेकीहरू पनि बसेर ल अब 50-60 जना जति बसेर ल अब अब हजुरहरू भोलि जानुहोस् त। त्यसपछि अनि मङ्सिरको 8 गते हजुरहरूलाई विवाह गर्ने भनेर मङ्सिरको 8 गते चाहिँ विवाह भएको।
त्यसरी पठाउनु भयो परिवारले सल्लाह गरेर?
हजुर, बुवा मम्मीले दाइले, ठुल दाजुसँग भएन, माल दाजुसँग भएन, बुवा मम्मी अनि सानो दाजुसँग भएर त्यसरी निस्केको।
सुरुमा उहाँ कुरा गर्न आउँदा अनौठो लाग्यो कि बिचमा त्यस्तो अलिअलि केही सङ्केत चाहिँ पाउनु भएको थियो तपाईँले?
बिचमा त अब उहाँहरूसँगै पसलसँगै थियो के अरे। अनि पाण्डे भनेर उहाँहरूलाई चिन्ने के अरे, अनि पिलाडे साइलो भने चाहिँ मेरो दाईलाई चिन्ने, उहाँहरू सँगसँगै बसिरहने भएको हुनाले अब जेठान जेठान ज्वाइँ भन्ने भइरहेछ,
पहिले
थाहा थिएन मलाई थाहा थिएन। अनि त्यसपछि दाई के अरे मेरो सान दाजुको छोरा जन्मेको थियो, म चाहिँ दैलेख बजार गएको बेला अनि भाउजूले पाण्डेको मम्मी बित्नु भएको छ, पिपल पानी हाल्न जानुहुन्थ्यो, आज कार्यक्रम आज पिपल पानी हालै छ, अब यहाँ ढिला भयो भनेर भन्नुभयो है भाउजूले। अनि त्यसपछि त्यही कुराले पाण्डे पाण्डे भनेर धेरै कुरा गरेको भएर को रहेछ पाण्डे भनेर अलिकति फुलदिल चाहिँ भएको है त्यति बेला भएको। अब पछि त अब देखिरहन्थ्यो उहाँ जाने घरमा खाने, अब म पसलमा आउने बस्ने त्यस्तो केही थिएन, जस्तै साथी साथी जस्तै थियौँ हामी पनि।
ए भनेपछि दाई र तपाईँ पहिले तयार हुनुहुन्थ्यो, दाईले मेरो बहिनी दिनुपर्छ ज्वाइँ हो तपाईँ उहाँको बहिनी लाग्नु।
हामी एकअर्कामा साथी साथीसँग कुरा गर्दै गर्दै पहिला त अब यिनलाई मैले देखा पनि थिइनँ, जब उनलाई देखिसकेपछि ल आज चाहिँ पहिला पहिला दाई भन्थेँ मैले, ल आजदेखि जेठान हुनुभयो तपाईँको बहिनी चाहिँ मन पऱ्यो मलाई दिनु पऱ्यो भने त्यसरी कुरा राखेँ। त्यसपछि ल ठिकै छ भन्ने कुरा भयो अनि त्यो कुरै कुरामा उनको र मेरो पनि अब पसल नजिक नजिक कुरा हुँदै गयो अनि एकअर्कामा अब मलाई उनी मन परेन, अब उनलाई पनि म मन परेछु अनि कुरा गर्दै जाँदा बिहेसम्म कुरा पुग्यो। अब कसरी जाने त मेरो पनि घरमा मम्मी बित्नु भएको थियो त्यति बेला, एक वर्ष पुगिसकेको थिएन, घरमा कार्यक्रम गर्नु सक्ने अवस्था पनि थिएन अनि उनको पनि दाई बित्नु भएको। त्यसपछि ल अब हाम्रो मन मिल्यो, अब एक वर्ष कुर्नुभन्दा अब जाम्न त भनेर त्यसरी चाहिँ
मम्मी बितेको एक वर्ष पुगिसकेको थियो, हाम्रो दाई बितेको पुगेको थिएन 45।
अनि परिवारमा कसैलाई भन्न पर्ने नै भएन, आफै सबै तयारी गर्नुभयो आफ्नो बिहाको कुरा, त्यसपछि सबै कुरा आफैले गरेर दुईजना हिँड्नु। परिवारमा त हजुर दुईजना विवाह भइसकेपछि फलानुले फलानुलाई लग्यो अरे भन्ने मात्र थाहा भयो होला।
अन्त पहिला एक्कासी हामी अब भागेर घरमा पुग्यौँ गाउँको घरमा, घरमा पुगिसकेपछि अनि बल्ल ल फलानाले फलानालाई लिएर गइसक्यो अरे भन्ने कुरा हल्ला पछि चल्यो, पछि चलेपछि जो सबैलाई थाहा भयो,
सामान्य नै भयो,
सामान्य नै भयो।
घरमा त छिट तुरुन्तै भयो होला कर्म चलाउने विवाह, यता माइतीमा मात्र रोक्यो,
माइतीमा रोकिनु न दाई दाजुहरू जानुभयो के अरे। अब जस्तै हामीहरू भागेर गयो होइन, त्यसपछि भागेर गएको लगत्तै 8-9 दिनपछि त्यो मङ्सिरको 8 गते विवाह भइहाल्यो, हामी कति 27-28 गते हो कि 29 गते गयौँ के अरे, 8 गते विवाह भइहाल्यो
घरतिर,
मङ्सिर 8 गते विवाह भइहाल्यो।
अब छोरीबाट बुहारी हुनुभयो होइन, अब विवाह गरेर जाँदाखेरि केही अलिकति अप्ठ्यारो भयो पहिला पहिला?
म त पहिल्यैदेखि घर छोडेको मान्छे, म त अब मम्मी बुवालाई छोडेर यहीँ सुर्खेत बसेको, खासै अप्ठ्यारो भएन किनभने म पारिवारिक बाहिर नै जेलिएको भएर त्यस्तो गाह्रो चाहिँ लागेन। अब मम्मीसँग बसेको र मम्मीलाई छोडेर एक्कासी जानुपर्दा मलाई साह्रै गाह्रो लाग्थ्यो। अब म जहाँ जाँदा पनि अब फेरि बाहिर यहीँ बसेँ, यहीँ पढेँ, 5 सालमा डाँडा स्कुल पढेँ अनि मलाई त उताको भन्दा यताको नै माया भयो बढी। अब सुर्खेततिर सबै साथीहरू जस्तै सबै भयो, यतैतिर रमाइलो लाग्ने, उता त के हो थाहा नै, पहिल्यैदेखि छोडेको भएर त्यस्तो खासै गाह्रो लागेन। उहाँ जाँदा पनि अब उहाँसँग साथ दिइरहने, यताउता गर्ने त्यस्तो केही अनुभव नै भएन। फेरि
भनेपछि घरमा गएर बुहारी जस्तो भूमिका निर्वाह नै गर्नु परेन,
अब सासु हुनुहुन्थेन, ससुरा फेरि सासुभन्दा बढी माया गर्ने हुनुहुन्थ्यो, एकदमै राम्रो हुनुहुन्थ्यो मेरो ससुरा, फेरि जेमा पनि उहाँले नै सहयोग गर्नुभयो, त्यस्तो केही अनुभव पनि
भएन। वैवाहिक बन्धनमा बाँधिनु भएको कति वर्ष भयो नि अहिले?
हाम्रो त कति 18 वर्ष भयो,
18 वर्ष
भयो, 18-19 लाग्यो समथिङ, 19 रनिङ भयो।
19 वर्षसम्म आउँदाखेरि पछाडि फर्केर यी 19 वर्षलाई हेर्दा कसरी मूल्याङ्कन गर्नुहुन्छ, कहाँ पुग्यो सामाजिक आर्थिक सबै पक्षलाई हेर्दाखेरि 19 वर्षले केही फरक ल्यायो?
फरक त ल्याइहाल्छ नि, अब पहिला सानोदेखि अब सुरु गरेको सँगै बसी मैले अब यति ठुलो सबैले चिन्नु भएको छ, सबैको मान्ने अब भनौँ सबैजनाले हामीलाई राम्रो पक्ष नै हेर्नु भएको छ, त्यही नै खुसी लाग्छ, त्यही अनुसारले नै गएको भएर त्यस्तो खास त्यस छैन, हामीलाई जे होस् रमाइलैमा दिन गयो कि, हामीलाई त यस्तो यस्तो भन्ने त छैन कि।
पसल स्टार्ट गर्दाखेरि पनि हामी एउटा सानो पुँजीबाट स्टार्ट गरेका थियौँ र आजको दिनसम्म आइपुग्दा धेरैजना मान्छेहरूलाई चिन्ने अवसर पाइयो, अलिकति भए पनि सम्पत्ति जोड्ने अवसर पाइयो र म जब जुन बेलादेखि म आफूले आफ्नो व्यवसायमा लागेँ आधाले अगाडि बढेँ म त्यो दिनदेखि आजको दिनसम्म म कुनै दिन पनि म लसमा गएको छु जस्तो लाग्दैन म, किनभने म लगनशीलता मेहनत र इमान्दारीको साथ म जहिले पनि अगाडि बढिरहेको हुन्छु र आजको दिनसम्म मैले थियो भनेर मलाई चाहिँ त्यो त्यस्तो पछुतो हुने काम मलाई लाग्छ।
18-19 वर्षले सबै कुराले चाहिँ अगाडि बढ्यो, आर्थिक रूपमा पनि सशक्त भयो, सामाजिक रूपमा पनि सबैले चिन्नु भयो, त्यो पनि राम्रो पक्ष भयो होइन, त्यसले गर्दा सशक्त रूपमा चाहिँ अगाडि बढ्यो। अब सुरुबाटै व्यापारमा लाग्नु भएको अनि विवाह गरिसकेपछि पनि दुवैजना सँगै बस्नुभयो होला, एकजना पसलमा बस्ने एकजना घर बस्ने त्यस्तो त भएन होला, त्यसले पनि सजिलो भयो कि?
त्यसले पनि सजिलो भयो हामीलाई।
त्यति बेला म +2 पढ्दै थिएँ दैलेख बजारमा, जब बिहे भयो, बिहे भएपछि अब हाम्रो हामी पहिला दुईवटा दाजुभाइ मिलेर एउटा पसल गरिरहेको थियौँ, बिहे भइसके पछाडि पसल पनि अलगै गरेर गरौँ न त भन्ने,
सिङ्गल गर्न
खाली बसिरहनु भन्दा अब सिङ्गल सिङ्गल गरौँ त भनेर अनि चाहिँ अलग भएर पसल स्टार्ट गरेँ मैले। पसल स्टार्ट गरेपछि अब बिहानमा म कलेज जान्थेँ पढ्न, उनले पसल जान्थेँ, त्यसदेखि दिउँसोमा अब दुवैजना मिलेर पसल अगाडि
के को पसल गर्नुभएको थियो नि त्यति बेला?
हामीले पहिला यही रेडिमेड र जुत्ता
त्यति बेला पनि त्यही फेन्सी नै थियो,
त्यसमा प्लस खाद्यान्न खुद्रा
प्लस सबै थियो त्यहाँ।
अनि पछि पछि अब त्यसलाई अलिक विस्तार गर्दै जाँदाखेरि रेडिमेडलाई र फेन्सीलाई प्रायोरिटी दिएर खाद्यान्न र खुद्रालाई हटाइयो।
दैलेख बजारमै बसेर गर्नुभयो पसल। पछि सुर्खेत झर्ने चाहिँ कहिले कहिले सालमा झर्नुभयो यहाँहरू?
सुर्खेत हामी 2058 सालमा
दुवैजना आउनुभयो।
हजुर, हामीले 2 वर्ष दैलेख बजार गऱ्यौँ। त्यस पछाडि हामी सुर्खेतमा पनि घर लिएको थियौँ हामीले 54 सालमा, सबै सँगैमा 2 दाजुभाइ मिलेर घर लगाएको थियौँ। सुर्खेतमा घर छँदैछ, जानु सुर्खेतमा एउटा कोठा खोजेर, अब यहाँभन्दा अलिक सहर चेप्न पर्छ, अब जस्तो भए पनि दैलेखभन्दा सुर्खेत अलिक विकसित ठाउँ हो, त्यो हिसाबले अब यहाँभन्दा केही अलि प्रगति गर्न सकिन्छ, सुर्खेत जाम भन्ने मनमा चाहिँ एक किसिमको विचार आयो। त्यस पछाडि यहाँ आएर पसल स्टार्ट गऱ्यौँ। अब साँझलाई बस्नलाई आफ्नो घर छँदैछ, दिउँसो एउटा पसल गर्ने एउटा रुम लिउँ भनेर बजारमा लग्यौँ, राम्रै भयो यहाँ पनि।
त्यति बेलादेखि अहिलेसम्म एउटै ठाउँमा छ पसल अथवा फेरियो?
मैले
3 ठाउँमा फेरिसकेँ,
अहिले 2 ठाउँमा फेरियो। पहिला चाहिँ पहिला सुरुमा आउँदा त यहाँ इस्टाब्लिस हुनलाई, यहाँको परिवेश बुझ्नलाई नै समय लाग्यो। लगभग म 2-3 महिना जति त्यो पिपल चौतारो नजिक एउटा कोठा लिएर पसल गरेँ। अनि मैले 2 महिनामा यहाँको मार्केट स्टडिज गरेँ, कता के छ, कता बिजनेस राम्रो छ, कता छैन भनेर हेर्दै गएँ। अनि तल्लो बजार त्यति बेला फेमस थियो, तल्लो बजार चाहिँ कोठा लिनुपर्छ भनेर मैले तल्लो बजारमै यहाँ आएदेखि नै तल्लो बजार हेर्न थालेँ। त्यहाँ इस्टाब्लिस हुनलाई पसल स्टार्ट गरेँ, उनले पसल कुर्ने, म दिउँसो जति कोठा भनेर तल्लो बजार हेर्ने स्वयंले 2-3 महिना जतिमै कोठा पनि पाएँ तल्लो बजार, जहाँ अहिले माया नर्सिङ होम छ त्यहाँ नजिक त्यही कोठा थियो, त्यहाँ पसल गरेँ। त्यहाँ 9 वर्ष जति पसल गरेँ। त्यस पछाडि अलि विस्तार गर्नलाई अलिक तल अलिक कुमारी ब्याङ बसेको घरमा त्यहाँ पसल स्टार्ट गऱ्यौँ। अहिले तल कुमारीमिङ बसेको ठाउँमा पनि 7 वर्ष जति भइसक्यो, त्यहाँ 7 वर्ष त्यहाँ भयो। अनि अहिले फेरि अर्को पसल जसको ब्रान्च खोलाउनु त भनेर फेरि माया नर्सिङको नजिकै एउटा अर्को फेरि उपहार फेन्सीकै नाममा।
अब पहिला दुईजनाले मिलेर पसल गर्नुभयो, अनुभवको कुरा, त्यसपछि सबै कुरा सँगाल्नलाई समय लाग्यो। अब दुवैजना सिङ्गल सिङ्गल गर्न सक्ने भएपछि एउटा लेडिज एउटा जेन्ट्स हिसाबले पसल,
यस्तो छ अब बिजनेसमा, अब यिनी पनि सानैदेखि बिजनेसमै, अब उनीको पनि पहिला बिहे नहुँदै पनि यहाँ
अब दाईहरू पनि गर्छ,
दाईहरूको पसल थियो सुर्खेतमै, बिजनेसमा उनलाई फुल्ली अनुभव थियो, अनि म पनि बिजनेसमै अनुभव भएको हुनाले अनि हामीलाई खास बिजनेस गर्न गाह्रो भएन, हामी दुवैजना अनुभवी थियौँ, सिकाउनु पर्ने केही थिएन। अनि गर्दै गयौँ गर्दै गयौँ, अहिले अब स्टाफहरू पनि राख्यौँ, अनि अहिले अब त्यो एउटै पसलमा सबै अनुभवी मान्छे एउटै पसलमा बसेर त्यतिकै टाइम पास किन गर्न, त काम गर्न सकिन्छ, यसको ब्रान्च खोलाउनु त भनेर अनि अहिले 1.5 वर्ष भयो यसको ब्रान्च उपहार फेन्सीको, उपहार फेन्सी हाउस एन्ड अर्डर सप्लायर्स भनेर एउटा अर्को ब्रान्च खोलेर त्यहाँ लेडिज अनि बच्चा बच्चीको कस्मेटिक आइटम, गिफ्ट आइटम सबै राखेर अहिले उनले त सम्हालिरहेछन्, अनि तल उपहार फेन्सी भनेर मैले आफूले सम्हालिरहेको छु।
पसल व्यवसाय एउटा व्यस्तताको काम पनि हो होइन? जस्तो जागिर खाने मान्छेहरू 10 बजेदेखि 4 अथवा 10 बजेदेखि 5 हुन्छ, तर व्यापार भन्ने कुरा बिहान उठेदेखि एकैछिन ढिलो भयो भने ओहो ढिलो भयो भन्ने हुने भयो,
त्यो त भएकै
व्यस्तता हो।
व्यस्तता त अब पसललेलाई बरु जागिर खान त धेरै राम्रो, नि बिहान 10 बजे निस्किन्छ है, बेलुका 4 बजे मजासँगले जान्छ, आफूले आफ्नो फ्यामिली सँगसँगै बसेर उ गरेको हुन्छ। पसल गर्नेलाई बिहान 5 बजे निस्क्यो, बेलुका 9 बजे निस्केछ, न खानाको भाडा तिर्नु पर्छ, हामीले कतिखेर गएर खोलियो भन्ने हुन्छ नि त, आफूलाई एकदम आतुरी हुन्छ, घरमा बसिरहौँ भन्ने हुँदैन। अनि एक दिन पसल बन्द भयो भने अनि सबैले खोले रहेछन् खोलामै भनेर खोल्ने मन लागिहाल्छ, नि एकदमै व्यस्त त धेरै व्यस्त के
समय एकदम व्यस्तता हुन्छ। अब यत्रो लामो समय सुर्खेतमा बसेर व्यवसाय गर्नु भएको छ, अब अहिले पो धेरै पसल भयो, तपाईँहरूले गर्ने बेला त्यति धेरै पसलहरू पनि थिएनन् होइन, त्यो हिसाबले हेर्दाखेरि बजारलाई कसरी चाहिँ मूल्याङ्कन गर्नुहुन्छ नि यहाँहरूले?
पहिलाको तुलनामा त अहिले अब हेर्नु कस्तो छ भने चाहिँ अहिले त अब महँगी पनि त्यस्तै बढी छ, अब प्रतिस्पर्धा पनि अब एक अर्कामा ल त्यसले यति गर्यो मैले यति गर्नुपर्छ भन्नेमा एकदम एक आपस आपसमै विवाद छ। मान्छेहरू पनि अब ल यस्तो सामान किनौँ है भनेर जान्छ भने आज फलानाको दोकानमा 10 रुपियाँ कम छ भने भोलि फलानाको दोकानमा 20 रुपियाँ बढी छ है भन्ने हुन्छ। अब कसरी तिनीहरूलाई उयो गरौँ, आज मैले जस्तै एउटा पसलबाट 10 रुपियाँको केही सामान ल्याएँ है मानौँ, तर ल्याएर मैले अब हजुरकै दोकानमा गएँ ल भनौँ है, त्यहाँ गएँ भने म 5 रुपियाँमा दिन्छु, त्यहाँ नलग्नु न यस्तो गरौँ भन्ने चाहिँ एकदमै छ कि अहिले। पहिला त्यस्तो थिएन, फेरि पहिला कस्तो थियो, ग्राहकहरू पनि मजासँग बुझ्नुहुन्थ्यो अनि त्यति बेला रेटहरू पनि अब कमै रेटमा आउँथ्यो, त्यस्तो महँगो लगाउने होइन, सस्तैमा पनि कति राम्रो राम्रो मालहरू पाउँथ्यो कि। अहिले त यति महँगो छ सामान पनि, हामीले किन्दा पनि गाह्रो छ, कस्टमरलाई पनि कसरी दिने भन्ने हामीलाई कि एकदमै गाह्रो छ। हेर्नु पहिलाको त्यही सामान पनि अब जस्तै 600-700 पाउने पनि अहिले त त्यो 1500-1600 1800-1900 हुनैपर्छ भने हामीले कस्टमरलाई कसरी दिनु। महँगी त त्यसरी नै बढेको छ, एकअर्का महँगी बढ्दाको साथसाथैमा फेरि कस्तो त रिस पनि के एकअर्का व्यापारी प्रतिस्पर्धा चाहिँ एकदमै धेरै छ कि। हामीले बुझे मैले बुझे अनुसारले त हाम्रो पहिला नै जे होस् पसल गर्दाखेरि एकदमै ठिक थियो कि।
तर अब त्यो हिसाबले हेर्दाखेरि जस्तो यहाँहरू अब इस्टाब्लिस भइसक्नु भयो, यहाँहरूको पसल अब ब्रान्डेड रूपमा गइसक्यो, नयाँहरूलाई पो उताका ग्राहक यता तान्नु पर्यो है भनेर त्यसले दिएको भन्दा म 10 रुपियाँ कम दिन्छु छिटो यता आउनुहोस् न भन्नु पर्ने स्थिति होला त तपाईँहरूलाई। त त्यो
त
अब सामान्यतया सधैँभरि व्यवसाय गरिरहेको र सधैँ आइरहने मान्छेहरूसँग त त्यही अनुसार डिलिङ हुन्छ।
हाम्रो त फेरि कस्तो छ, जस्तै हाम्रो म अहिले पसल गर्न लागेको 19 वर्ष भयो नि, 19 वर्षसम्म मेरो रेगुलर कस्टमर 19 वर्षकै रेगुलर हुनुहुन्छ कि, जहाँ कि उहाँहरूले ल रेट पनि सोध्नुहुन्न, कति दिन भनेर भन्नु भने आफूले फिक्स गरेर लगाइदियो भने उहाँहरू त्यही गर्नुहुन्छ। एकदम विश्वास नै एकदम धेरै छ कि। फेरि उहाँहरूले कस्तो हुन्छ, दसैँ तिहारमा एकदमै भिड पर्छ, उहाँहरूले कुरेर पनि फोन गरेर पनि ल हामीलाई सामान दिने नै, हिजो त दिनु भएन, हामीले आज नलगाउने भनेर फोन गरेर ग्राहकले बोलाउनुहुन्छ कि, अनि त्यही खुसी लाग्छ फेरि हामीलाई।
अब त्यो बेलामा अब व्यवसाय गर्नुपर्ने बुढाबुढी मात्रै होइन, अब बच्चाहरू साना हुँदा हुन् अरू कुरा अब कसरी हो, यो बेलामा धेरै दुःख गर्नुपर्छ भन्ने सोच पनि हुन्छ, त्यति बेला त गाह्रो भयो होला होइन समय मिलाउने।
सुरुको दिनहरूमा त निकै गाह्रो भयो, त्यति बेला त स्टाफहरू पनि थिएन, दुईजनाले हामीले स्ट्रगल गरिरहेको थियौँ पसलमा। अब बिहान उठेर बिहानै 4 बजे उठेर खाना साना बनाएर ल्याएर त्यो एउटा पालो गरेर खाना खाने, खाना खानलाई पनि दुईजना सँगै बसेर खाना खान
नपाइने
नपाइने त्यो भयो। अनि त्यति बेला यस्तो अस्वस्थ प्रतिस्पर्धा थिएन व्यापारमा, ढुक्क थियो। अनि सामानको पनि क्वालिटी हुन्थ्यो, त्यसमा अब डुप्लिकेट डुप्लिकेट भन्ने त्यस्तो निस्किएको थिएन। अनि जब प्रतिस्पर्धा थिएन अनि हामीले रेट पनि धेरै कस्टमरलाई त बार्गेटिङ गर्नु पर्ने हिसाबले रेट हुन्थेन, अनि रिजनेबल प्राइसमा क्वालिटीको सामान दियौँ। त्यसरी नै मलाई अहिले प्लस पोइन्ट अहिलेसम्मको मेरो ब्रान्ड बन्न एउटा गुडविल कमाउन मलाई सहजता गरायो र अहिलेसम्म पनि भन्नुहुन्छ। र मैले हिजोको दिनमा बिजनेस गर्दा र आजको दिनमा पनि मैले सामानको गुणस्तर राम्रो ल्याउने र रिजनेबल रेटमा दिने मेरो एउटा थ्योरी नै त्यो थियो, क्वालिटी दिने अनि
त्यति बेलाका ती दुःख सम्झिँदा त अहिले अचम्म लाग्छ है, लाग्छ नि, सँगै खानु छैन, सँगै बस्नु छैन, अरू धेरै कुराहरू कहिले पारिवारिक जमघट हुन्छन्, कहीँ जान मन लाग्ने कुराहरू ती सबै छोडेर पो आज यो ठाउँमा आइपुग्यो। त्यस्तै भएर व्यापारको लागि त त्यो गर्नुपर्छ,
व्यापारको लागि त त्यो नगरेर हुँदै हुँदैन। अब जहाँ हामीले जस्तै अब आज ल यही गोठीगाँडातिर जाम न घुम्न भनेर भन्यो भने त आफ्नो व्यापार चौपट हुन्छ, अनि त्यतैतिर लागेको भए त हामी यहाँसम्म अहिले आइपुग्ने नै थिएनौँ कि। जस्तै एउटा साथीले बोला छ ला आज जाम अनि उतै बसौँ भनेर भन्नु, अनि उहाँ पनि त्यसरी गएको भइदियो, अहिले हामी दुईजना नै यो स्थितिमा र यसरी हामी आइपुग्ने नै थिएनौँ, किनभने एक अर्काप्रति सँगसँगै गएको भएर नै
जसले जे सक्छ त्यही जे सम्भव हुन्छ त्यही गरेर।
अब साँझ आयो, साँझ बिहान खाना पकाएर आएको छ, साँझ बुढाबुढीसँगै पसल बन्द गरेर गयो, अगाडि पछाडि बच्चा बोकेको छ, गछ घरमा गयो, खाना साना बनायो, अनि त्यसपछि खायो, भाँडा साँडा माझ्यो, अनि सुत्यो, सँगसँगै गरेर नै यहाँ सङ्घर्ष गरेर नै यहाँ
सेन्टिमेन्टल गीत सुन्यो भने मैले एकदम मनमा आनन्दित हुन्छ र केही कुरा सोच्ने
के गर्ने भन्ने योजना बनाउन सकिन्छ त्यस्तो गीतले। हस् यहाँको रोजाइमा हामी कार्यक्रममा यो गीत सुन्छौँ। कार्यक्रममा अब हामी आजका हाम्रा अतिथिको रोजाइमा रहेको यो गीत सुन्छौँ, साथमा हामी छोटो विश्राम पनि लिनेछौँ। विश्रामपछि आजका हाम्रा अतिथि रामप्रसाद पाण्डे र उहाँका धर्मपत्नी कृष्णा पाण्डेसँगको भलाको सारी त छँदैछ, कार्यक्रमको साथमै रहनुहोला।
हाँ। रेडियो भेरी एफएम
विश्रामपछि स्वागत छ कार्यक्रम हाम्रो जोडीमा प्राविधिक साथी पूर्ण र हरि स्टेशनका साथी कुमारको साथमा म दिपाको तर्फबाट कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि करिब 45 मिनटसम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz यो कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाईका क्रममा आएका उता चढाव तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्छौँ र साथमा रमाइला गीत सङ्गीत पनि सुनाउँछौँ। अब फेरि कार्यक्रमलाई अगाडि बढाउँ। आजका हाम्रा अतिथि नगर 6 निवासी उपहार फ्यान्सीका संचालक रामप्रसाद पाण्डे र उहाँका धर्मपत्नी कृष्णा पाण्डेसँगको यो भलाको सारीबाट यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा। यो बुढाबुढीमा कहिले काहीँ ठाक्क ठुक्क हुन्छ भन्छ नि, त्यस्तो हुन्छ?
अब एउटै घर भएपछि त त्यो के भन्छ, आगो नठोसिकन बल्दैन भनेर भन्छ नि, त्यो त भइहाल्छ नि। न त बुढाबुढीको त सबैको त्यस्तै हो, तर जे होस् त्यस्तो त छैन, ठिकै छ।
कहिलेकाहीँ
हुनु पनि पर्छ, नभएपछि त माया पनि कहाँ हुन्छ, जति ठाक्क डुगो भयो त्यति नै माया पर्छ अरे।
कसै बढी रिसाउनुहुन्छ नि?
रिसाउनमा यस्तो, अब म एउटा घरको गार्जेन भएको हिसाबले पनि म उनीहरूले राम्रो काम गर्दा गर्दै पनि म जहिले पनि यो काम राम्रो भएन है, म चाहिँ यसलाई राम्रो बनाऊ भन्ने
सल्लाह
दिन्छु। त्यो हिसाबले म एउटा गार्जेनको हिसाबले उनीहरूलाई जहिले पनि मैले चाहिँ अलिकति के भन्छ त्यसलाई
सम्झाइरहेको त्यो सम्झाउँदा कहिले काहीँ त्यही स्वर राम्रो पनि हुने भयो, कहिले रिसा आस्तो पनि हुने भयो, त्यहीले चाहिँ अलिकति विवाद पनि ल्याउँछ। कहिले काहीँ नबोलेर बस्ने हुन्छ एकअर्कामा? कहिले काहीँ
त्यस्तो भएको छैन,
सम्भवै हुन्न होला। व्यापारमा आयो, ए यो सामान कति पऱ्यो
नि, हेर्नु उतिखेर अब त्यो सामान चाहिएको हुन्छ, ल यस्तो गर्नु त बुढो भन्नै पर्छ, अहिले बुढी यस्तो गर्नु त भन्नै पर्छ, अनि कहाँ ठाक्क ठुक्क
नपलेको
हामी त नै झगडा पर्नु पर्छ है, तर नपलेको रेकर्ड त अहिलेसम्म छैन,
सम्भवै छैन। जस्तो पारिवारिक रूपमा अलिकति समीक्षा होइन भन्ने बोल्ने कुरामा पनि कसले चाहिँ कसरी भन्छ कसरी लिन्छ भन्ने कुराले पनि यो झैझगडाको कुरा चाहिँ हुने होला है। कोहीले त्यही कुरालाई शान्त रूपमा भन्नेहरूको रिस नदेखिने होला, कोही राम्रै कुरा पनि झडङ्ग रिसाउने हुन्छ नि, त्यसले पनि फरक पर्छ होला है स्वभावले पनि।
स्वभावले पनि फरक पर्छ केही कुराहरू।
रिस चाहिँ समग्रमा हेर्दा पुरुषलाई भन्दा महिलालाई बढी उठ्छ पारिवारिक कुरामा भन्छन्, त्यो हो हुन त यार, सँगसँगै काम गर्दा त्यो
रिस उठ्दैन
उठ्दैन है?
म रिस उठ्दैन मलाई, साँच्ची नै
रिस उठ्यो भने हाँसेर बिताउने,
रिस उठ्दैन कि सित्तैले, खै धेरै रिस उठ्यो भने, कहिले अति रिस उठ्यो भने म बोल्दैन बरु,
रिसाइन भन्ने बुझ्नु,
तर रिस त्यस्तो उठ्दैन कि
फेरि लामो समयसम्म रहने होइन, 10-15 मिनट पछाडि फेरि बोलिहाल्छ,
सकिन्न है बार्नु।
रिस आएन नि म अहिलेसम्म पनि त्यो रिसकेँ भनेर कहीँ जानु भएको छ नि, यति ढिलो किन गरेको, यस्तो किन गरेको भनेर भन्यो नि, कहाँ गएको छ र म भनिदिनु भयो नि, पुग्यो
सक्यो
सक्यो, रिस नि कतै हुँदैन कि त्यस्तो रिस।
मलाई चाहिँ खानामा के मिठो लाग्छ?
मलाई त
मासु मनपर्छ,
मासुको भेराइटी चाहिँ धेरै मनपर्छ मलाई,
कसको कुखुराको खसीको कस्तो छ कि जुनसुकै भयो नि, मासु
मासु सबै मनपर्छ,
मासु भयो भयो
हजुर।
अनि अब दुवैजना व्यस्त, मासु मनपर्ने बनाउने समय कम हुने, कसरी मिलाउनुहुन्छ त?
खानाले बनाउने,
साँझ गएर पकाउने, साँझसँगै लिएर जाने,
सँगै पकाउने खाने।
अहिले त अब पहिला पहिला त हामीले त्यसरी नै जिन्दगी बितायौँ, अहिले
त सहज छ,
अहिले सहज छ, अब घरमा स्टाफहरू पनि छन्, अनि साँझ 1 घन्टा अगाडि एउटा स्टाफलाई पठाइदिएर खाना बनाएर राख्यो भने चाहिँ बनाउँछ, बिहान पनि बिहानमा चाहिँ अहिले त बिहानमा उनले नै बनाएर जान्छन्।
पसलमा त आफू बसेको र स्टाफ बसेकोमा फरक त पर्छ होला है?
फरक त पर्छ, आफू बस्नु र अब अरू स्टाफको
घरमा
छोड्नुमा चाहिँ फरक त पर्छ, तर पनि मेरो पसलमा जब मैले स्थापना कालदेखि अहिलेसम्म एउटा ग्राहक एउटा व्यापारीमा हुनुपर्ने गुणमय मेरो विचारमा मेहनत लगनशीलता र इमान्दारिता यो तिनवटा कुराले मैले जहिले पनि शिरोधारी गरेर अगाडि बढिरहेको छु र त्यही तिनवटा कुराले गर्दा आजसम्म म सफलतामै छु र त्यति बेलादेखि नै मेरो आफ्नो पसलको एउटा गुडिल बन्दै गयो र अहिले पनि जति कस्टमर आउनुहुन्छ
पर्खिने कुर्ने हुन्छ
धेरै ठाउँबाट सुनिन्छ ल उपहार फेन्सीमा जाँदा राम्रो सामान पाइन्छ ओरिजिनल पाइन्छ क्वालिटीको पाइन्छ र प्राइस पनि रिजनेबल प्राइस हुन्छ भन्ने धेरै कस्टमरको मुखबाट सुन्नु
त्यसले गर्दा पनि यसो ढिलो चाँडो गर्दा पनि केही फरक पर्दैन भन्ने
मैले चाहिँ एकदम जे होस् कस्टमरको मन जित्न सफल भएर छु भनेर एकदम मन शान्ति हुन्छ
उहाँको रुचि चाहिँ के छ नि खानामा
उनको रुचि
थाहा छैन जस्तो लाग्यो
आफै बनाएर दिन्छु नि अब मलाई त खानेकुरामा धेरै मैले त केयर गर्दैन
हजुरको भनिदिनुहोस् त के छ रुचि आज
त मनपर्ने मोमो है खासै त्यति नै हप्ताको एकचोटि खायो भने खासै त्यस्तो केही हुँदैन मलाई जे पनि मनपर्छ त्यस्तो नै भनेर इन्कार गर्ने चाहिँ केही छैन खाने जे पनि भएको भएर रुचि नदेखेकै होला है
विशेष गर्दा मोमो पर्दो रहेछ आज थाहा भयो मलाई
भनेपछि आज एकचोटि मोमो खाइहाल्नु पर्ने भयो
तर अलिकति केही हुँदा चाहिँ
कहिले काहीँ बनाउने बानी छ उहाँको खाना बनाउने घरमा भान्सामा पकाउने
सहयोग गर्नुहुन्छ अब अलि ढिला चाना भयो भने यसो सहयोग गरिहालौँ भने त्यस्तो गज भएर बस्ने यताउता गर्ने
कसै कसैको हुन्छ नि भान्सामा पस्दैन बस्ने बानी अरू गरिहाल्ने त्यस्तो छैन रुचि छ के मिठो बनाउनुहुन्छ नि
सबै चिज बनाउनुहुन्छ नबनाउनु केही छैन बराबरै हो भने नि हुन्छ
के भन्दै हुनुहुन्छ खाना बनाउनु मन लाग्छ त्यसो भए
मलाई कुनै पनि काम गर्दाखेरि त अल्छी लाग्दैन मैले जे काम गर्नुपर्छ ती मैले काम गर्दै गर्दैन काम गर्न जब सुरु गरेँ भने मैले
रोकिँदैन
र एकदम त्यो कामलाई कम्प्लिट गर्नुपर्छ
सेम छ कि बानी फेरि बुढाबुढाको नै त्यही छ कि एउटा काम गर्न लाग्यो भने अनि त्यो कामलाई भ्याउने अनि त्यो सेम बानी भएको भएर त होला है हामी यहाँसम्म
मिलेको पनि होइन सबै कुराले रुचि मिल्यो स्वभाव मिल्यो सोचाइ मिल्यो भने त सम्भव हुने हो होइन त्यही भएर त उस्तै मान्छे खोजेर भगवान्ले जोडी पनि बनाइदिन्छन् होला होइन एउटा सुल्टो उल्टो हुने हो भने त कसरी कुरा मिल्ला र कहिले काहीँ घुम्ने जाने मौका मिलेको छ बुढाबुढीलाई सँगै अब जान त हप्तामा महिनामा काठमाडौँ जानुपर्ने सामान लिन जानुपर्ने त छँदैछ होइन तर पनि फुर्सद
हामी गएको छौँ अब एकचोटि
यस्तो बन्दहरू पऱ्यो भने अब यो नजिकको ठाउँहरू घुम्ने अवसर पर्छ र अब कहिलेकाहीँ अलिक बाहिर जानु पर्यो जान त हामी धेरै ठाउँ गएको छौँ तर यसो बिदाको अवसर मिलाएर जानुपर्छ व्यापारी मान्छेले जतिखेर मन लाग्छ त्यतिखेर
सम्भवै
छैन बिदाको अवसर मिलाएर जस्तो अब दसैँ तिहारमा अलिक लङ टाइम अब बिजनेस अलिक कम हुन्छ अनि अब हिजो आजको पिरियडमा जब अहिले त पसल पनि स्टाफहरूले अहिले फुल्ली धान्न सक्ने अवस्था छ अब म एकदम विश्वासले सबै स्टाफहरूलाई मैले चाहिँ इमान्दारीका साथ काम गर्ने एउटा वातावरण बनाइदिएको छु
त्यो भएपछि फुर्सद निकालेर घुम्न जान मिल्छ
फुर्सद निकालेर हामी जस बेला बेलामा जान्छौँ
के भनेर बोलाउनुहुन्छ नि यहाँलाई हजुरले नामै भन्नुहुन्छ
मैले नामै भन्छु कृष्णा म्याडम भन्छु
म्याडम भन्नुहुन्छ सुरु सुरुमा पनि नामै भनेर बोलाउनुहुन्थ्यो
सुरु सुरुमा पनि नामै भनेर बोलाएको
थियो तपाईँले के भन्नु बोलाउनुहुन्छ
एक्ज्याक्टली अहिलेसम्म त मैले केही भनेर बोलाएकै छैन कि सागरको बाबा नै भनेर बोलाउँछु
मात्र
मेरो ठुलो छोराको नाम सागर भएको हुनाले सागरको बाबा भन्यो नि त त्योभन्दा अगाडि त केले बोलाइन्थ्यो थाहा नै भएन
पसलमा सँगसँगै भन्थ्यो होला होइन यो कति सामान यसलाई कति रुपियाँ हो भन्यो
कति वर्ष ए यता हेर्नुहोस् त भन्यो भयो सँगै भइन्छ के भनेर बोलाउने
बोलाउनेलाई समस्या होइन सुरुमा विवाह गर्नेको बिचमा बच्चा नहुने बेला त कसरी बोलाउनै परेन अप्ठ्यारो भयो बच्चा भइसकेपछि पो बाबाको छोराको बाबा भन्ने भयो
नै त्यस्तो त कस्तो भने विवाह हुनुभन्दा अगाडि त हामी सँगै थियौँ के भनेर बोलाउने अब जे गर्दा पनि सँगै हुन्थ्यौँ दुईजना
इसारै बुझ्नुपर्ने बुझिहालिन्थ्यो भन्ने पनि कति पछि चाहिँ आमा भन्नुभयो नि हजुर विवाहको
एक वर्षपछि
भनेपछि अझ
56 सालमा विवाह भयो
दुई वर्षसम्म एक दुई वर्षसम्म चाहिँ छोराको नामले बोलाउनु
पाइएन होइन म त छोराको नामले यहीँ सुर्खेत आएपछि मात्रै बोलाउन अब नगरेको नत्र पनि पहिला त अब सँगसँगै अब सँगसँगै हुन्थ्यो भने चाहिँ सँगसँगै भएको भएर त्यस्तो खै के
कहिलेकाहीँ एकअर्कालाई समय दिन सकिएन भन्ने लाग्छ कि लाग्दैन अब कामकै सिलसिलामा भए पनि सँगै हुँदा त्यो गुनासो पनि हुन्न होला होइन
त्यस्तो त अब कहिलेकाहीँ त अब अलिकति गिल्टफिल त भइहाल्छ सँगै बसेको अहिले त छुट्टा छुट्टै बस्दाखेरि सँगै भएको भए हुन्थ्यो अब पहिला सँगै बसिन्थ्यो भन्ने कुरा अहिले त छुट्टा छुट्टै भएको हुनाले
पसल छुट्टा छुट्टै अहिले
छुट्टा छुट्टै भएको हुनाले अलिकति त्यस्तो गिल्टफिल चाहिँ हुन्छ मलाई नत्र पनि खासै
छैन कहिलेकाहीँ पारिवारिक रूपमा परिवार बच्चाहरूलाई समय दिन सकिएन भन्ने कहिले काहीँ लाग्छ? जस्तो बच्चाहरूलाई त पक्कै पनि समय दिन भने जस्तो सकिन्न होला।
यो व्यापारी भइसकेपछि चाहेर पनि समय दिन नसकिने रहेछ, त्यो सोचै आउँछ। मैले चाहिँ अब बच्चाहरूलाई समय दिन सकिनँ, बच्चाहरूको मन लागेको बेला बच्चाहरूलाई घुमाउन लिन सकिएन, अनि बच्चाहरूको रोजाइअनुसार काम गर्न सकिएन भन्ने त लाग्छ। तर पनि अब त्यसलाई चाहिँ कसरी हुन्छ समय अलिकति भयो भने
बचेको समयलाई पनि कसरी रमाइलो बनाउने भन्नेमा पनि
समय, जस्तो साँझ अलिकति भयो भने आधा घन्टा अगाडि आएर पनि बच्चासँग अलिकति इन्टरटेनमेन्ट गरौँ भन्ने लाग्छ मलाई। म घरमा आयो भने पनि म त्यो छुट्टै आफ्नो रुममा जाने, अलग्गै बस्ने, त बच्चा नजिन अनि गर्दैन। बच्चाहरूलाई सँगै बोलाएर अलिकति भयो भने आधा घन्टा पनि इन्टरटेनमेन्ट दिने गर्छु मैले।
त्यो भएपछि पुगिँदै हाल्ने भएन। मेरो श्रीमतीको यो पक्ष चाहिँ असाध्यै राम्रो छ भन्ने कहिले केलाई हेर्नु भएको छ यहाँले?
उसको एकदम सबल पक्ष भनेको मेहनत, जुनसुकै काम गर्दाखेरि पनि मेहनत का साथ नै अगाडि बढ्छन् र दृढ विश्वास साथ मैले चाहिँ यो काम गर्न सक्छु भन्ने उसमा विश्वास हुन्छ र एकदम निरन्तरता दिने काम,
त्यही विश्वासले सफल पनि बनाउँछ।
त्यो चाहिँ साह्रै मनपर्छ।
यो चाहिँ नगरिदिए हुन्थ्यो भन्ने लाग्छ कहिलेकाहीँ? केही
यो अब कहिलेकाहीँ अब उनी रिसाउँछन्, त्यो नरिसाइदिएको भए हुन्छ भन्ने लाग्छ।
राम्रो पक्ष के छ मेरो श्रीमानको? यो पक्ष राम्रो,
अहिलेसम्म नराम्रो त केही देखेको छैन कि, सबै राम्रो नै छ, त्यस्तो नराम्रो केही छैन।
जस्तो हुन्छ नि कहिलेकाहीँ अरू कसैले केही भन्दाखेरि म मेरो श्रीमानको यो कुरामा चाहिँ अरूले भनेको कुरा विश्वास गर्दैन भन्ने हुन्छ नि केही पक्षहरू, होइन? सबै राम्रो छ। कहिलेकाहीँ यसो केही नगर्दै अब हुन्थ्यो भन्ने पनि छैन,
सबै ठिकै छ। अब नभएकोलाई त छ भन्ने भएन।
अब नयाँ जोडीहरू, भर्खर विवाह गरेका जोडीहरू एकअर्कालाई जन्मदिन मनाउने, उपहार दिने, होइन, विवाह भएकै दिन मनाउने गर्छन्, या अरूको त्यस्तो केही हुन्छ?
मलाई त जन्मदिनमै अनि एनिभर्सरीमा नै मनाउनु पर्छ भन्ने जस्तो लाग्दैन।
सधैँ गिफ्ट हुन्छ, पसलमै हुन्छ, होइन, अन्त किन्नै पर्दैन।
तर म के भन्न चाहन्छु भने सधैँभरि माया दिनुहोस्, त्यही नै सबभन्दा ठुलो कुरो हो।
यस्तो हुन्छ कहिलेकाहीँ गिफ्ट आदान प्रदान गर्ने, जन्मदिन मनाउने
हुन्छ। अनि गिफ्ट त यस्तो हो, अब उहाँ प्रत्येकचोटि काठमाडौँ जानुहुन्छ, अनि काठमाडौँ गयो भने उहाँले प्रत्येकचोटि केही न केही त ल्याएर नै आउनु भएको हुन्छ कि, अनि त्यसमा अब यो भएन भन्ने कुरा जस्तो त्यस्तो त केही पनि हुन्न।
तर मैले सामान हाल्ने बेला यो चाहिँ मेरो बुढीको लागि
भनेर ल्याउनुहुन्छ। मैले अहिलेसम्म आफूले किनेर लगाएको छैन, आफूले ल्याएर चाहिँ कपडा कुनै पनि ल्याएको छैन कि, लगाएको छैन। जस उहाँले ल्याउनुहुन्छ, उहाँकै रोजाइले नै मैले आफूले लगाउँछु कि, आफूले
गिफ्ट हो नि, जुन अवसरमा आए पनि
त्यही नै हो। अब उहाँलाई चाहिँ मैले कहिले काहीँ चाहिँ दिन्छु। फेरि
जीवनमा कुनै अविस्मरणीय छेड्छ जसलाई यहाँहरू सम्झिरहनुहुन्छ
भन्नाले? मैले
खुसीको दुःखको
दुःखको घटना भनेको मेरो एउटा मम्मी बित्नुभयो 58 साल, कति सालमा बित्नुभयो त्यो, कति सालमा बित्नुभयो मम्मी? त्यहाँदेखि नै अलिकति मलाई दुःख भनेको, त्यहाँदेखि नै, त्यहाँभन्दा अगाडि चाहिँ केही दुःख लाग्थेन। जब मम्मी बित्नुभयो, मम्मी बितेदेखि नै मलाई एकदम कस्तो केही नभएको जस्तो, कस्तो कस्तो आफूलाई
सुन्ने जस्तो, म के भएर खाली भएँ कि जस्तो,
हो त्यस्तो कि, अब जस्तै चाडबाडहरू आयो भने पनि कस्तो अर्कै फिल हुन्छ कि, अलिकति दुःखको त्यही
दुःख लाग्छ।
एउटा चाहिँ उहाँ बिरामी भएर लखनऊमा जानुभयो, अनि लगभग 1.5 महिना जति बस्नुभयो, मैले यहाँ एक्लै कारोबार धान्न पर्यो, त्यति बेला चाहिँ एकदमै नराम्रो दुःख भन्दा मलाई साह्रै त्यति बेला नै दुःख लागेको थियो। दुईवटा कुरामा म एकदमै दुःख
सधैँभरिलाई, त्यो एउटा
पछि त सुखी भने त म सधैँभरि सुखी छु, दुःखी त्यस्तो केही पनि छैन।
यहाँको छ कुनै त्यस्तो?
मलाई एकदम दुःख लाग्ने जब यिनी बिरामी परिन्, सुरुमा कति सालमा बिरामी परे?
62 सालमा
थियो मलाई ठ्याक्कै एक्ज्याक्टली डेट थाहा भएन। जब एक्कासी भने बिरामी पऱ्यो नि, बिरामी परेपछि अब मलाई त्यति बेला के लाग्यो भने, अब दुईजनाले श्रीमान श्रीमती नै मिलेर यत्रो व्यवसाय हामीले अगाडि हाकिरहेका छौँ, जब उनी बिरामी परेर एकदम थला परेपछि मैले अब यो व्यवसाय सम्हाल्ने कि बिरामी सम्हाल्ने, त्यो समय उनी बिरामी हुँदाको त पल अहिले पनि सम्झिँदाखेरि साह्रै दुःख लाग्छ।
कति समय चाहिँ त्यस्तो समय
नै बिरामी सन्चो भएको भने 1 वर्ष जति सन्चो भयो, नत्र म लगभग त्यहाँदेखि
बिरामी
त्यसले गर्दा अप्ठ्यारो, परिवारमा दुवैजना मिलेर हरेक कुरा गरिरहेकोमा त समस्या त
मैले 6-7 वर्षसम्म रेगुलर नै बिरामी भएको, मलाई सन्चो भएको भनेको लगभग 1 वर्ष जति मात्रै भयो, अझ क्लियरले सन्चो भएको भनेको 1 महिना भयो अब
अहिले
अहिले। अनि त्यहाँभन्दा अगाडि त म बिरामी नै, त्यहाँभन्दा अगाडिको कुरा पनि अलि पहिलाको पुरानो कुराहरू त म अहिले सम्झिन पनि सक्दैन, कति कति बिर्सिएरै उ गर्ने कि, जतिखेर पनि बिर्सिने नै भानी कि।
त्यही नै समस्या भयो,
त्यही समस्या भयो त्यो। अहिले फेरि एकदम क्लियर छ, अहिले अब एक महिना जति भयो, जे होस् सबै कुरा अब याद आउँदै गइरहेछ कि सबै कुराहरू।
औषधि उपचार समयमा राम्रो गर्न सकियो भन्नु पर्यो,
सबै कुरा मिलेर नै अब भयो होला।
अब भर्खर भर्खर विवाह गर्छन् नि नयाँ जोडीहरू होइन, उनीहरूलाई चाहिँ तपाईँहरू के सल्लाह दिनुहुन्छ यो वैवाहिक सम्बन्धलाई राम्रो बनाउन नयाँ जोडीहरूले के कुरामा विचार पुर्याउनु पर्छ?
सर्वप्रथम त इमान्दारी त हुनुपर्छ र एकअर्कामा विश्वास हुनुपर्छ, एकअर्कामा विश्वास हुनुहोस्, इमान्दारी त हुनुहोस् एकअर्कामा, र कुनै पनि काम गर्दाखेरि आफ्नो लाइफस्टाइल कसरी बिताउने भनेर त्यो एउटा खाका तयार गर्नुहोस् तपाईँहरू सल्लाह गरेर। त्यस पछाडि जुन काम गर्नुहुन्छ, काम कुनै सानो कुनै ठुलो कुनै राम्रो कुनै नराम्रो हुने कुरो, राम्रो नराम्रो त मनदेखि सोच्ने हो, र काम गर्दाखेरि जुन काम तपाईँले रोज्नुहुन्छ त्यसलाई एकदम मेहनतका साथ, कडा मेहनतका साथ नछोडेर निरन्तरता दिनुहोस्, त्यही काममा सफलता हुन्छ। र मेन कुरो कहिले पनि एकअर्कामा विश्वास
नगुमाउनुहोस्
र माया गरिरहनुहोस्, लाइफमा सफल भइन्छ,
त्यो भयो भने सफल हुन्छ,
विश्वास चाहियो एकअर्कामा। हस् हामी कार्यक्रमको अन्तिममा छौँ, अब यहाँको रुजाइमा एउटा गीत सुन्छौँ, छ कुनै सुन्नुहुन्छ गीत?
मलाई त नारायण गोपालको गीत मनपर्छ,
जुनसुकै भए पनि हुन्छ। ल यहाँको रुजाइमा नारायण गोपालकै गीत हामी कार्यक्रममा सुनाउला, यहाँसम्म आइदिनु भयो, यहाँसँग रमाइलो कुराकानी गर्ने मौका मिल्यो, यहाँ दुबजना धेरै धेरै धन्यवाद,
रेडियो भेरी मार्फत हाम्रो हामीलाई यो सम्पूर्ण श्रोता मार्फत हामीलाई चिनाउने जुन यो रेडियो भेरी लगायत हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन
चाहन्छु, भेरी एफएमको सबै परिवारलाई नै धन्यवाद छ है।
आजका लागि कार्यक्रम हाम्रो जोडीबाट विदा माग्ने बेला हुने लागेको छ। कार्यक्रममा आज हामीले वीरेन्द्रनगर निवासी उपहार फेन्सीका सञ्चालक रामप्रसाद पाण्डे र उहाँका धर्मपत्नी कृष्णा पाण्डेको जीवन भोगाएका क्रममा आएका उतार चढाव, तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्यौं। यदि तपाईँको जोडी पनि हाम्रो कार्यक्रममा सहभागी भएर आफ्नो जीवन भोगाएका अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो जोडी, रेडियो भेरी एफएम 98.1 102.7 MHz, वीरेन्द्रनगर 8 सुर्खेत। तपाईँले हामीलाई टेलिफोन मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ, त्यसका लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 083-522-445। अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ, जाँदा जाँदै आजका हाम्रो अतिथिको रोजाइमा रहेको यो गीत तपाईँका लागि छोड्दै अर्को हप्ता नयाँ जोडीका साथ रमाइलो कुराकानी गर्न आउने नै छौँ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै तपाईँको दाम्पत्य जीवन सुखमय बितोस् यही कामनाका साथ म दिपा बिदा हुन्छु। हस्त, नमस्ते।
मतलाली गुरास भएछु, मतलाली गुरास भएछु, मनभरि फुली दिन्छु, मनभरि फुली दिन्छु, मनभरि फुली दिन्छु, मनभरि फुली दिन्छु, मतलाली गुरास भएछु। कसलाई पुग्छ भीरमा पनि फुली दिन्छु, आठहरूले कसलाई पुग्छ भीरमा पनि फुली दिन्छु, खुसीमा तर कहाँ हुन्छ, खुसीमा तर हुन्छ, वीरमा पनि भुली दिन्छु, मतलाली गुरास भएछु, मतलाली गुरास भएछु। मोही भै दिए नानी भित्र भोली दिन्छु हेरी दिने कोही भै दिए नानी भित्र भोली दिन्छु लाई दिने कोही भै दिए लाई दिने फुली दिन्छु मतलाली गुरास भएछु मतलाली गुरास भएछु बनभरि फुली दिन्छु बनभरि फुली दिन्छु बनभरि फुली दिन्छु मन भारी फूली दिन्छु मतलाली गुरास भएछु